بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے گروپ بیس کا اجلاس اور شام کا بحران۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ جی ناظرین، جیسا کہ آپ جانتے ہیں کہ ابھی دو روز قبل یعنی جمعرات اور جمعے کو روس کے شہر سینٹ پیٹرز برگ میں گروپ بیس کا اجلاس منعقد ہوا۔ اگرچہ گروپ بیس عام طور پر اقتصادی معاملات اور معاشی بحران پر قابو بنانے کے لیے بنایا گیا، لیکن چونکہ شام کا بحران اس وقت دنیا کے لیے سب سے اہم اور سب سے تقدیر ساز موضوع بنا ہوا ہے، اس لیے بحران شام اس اجلاس پر حاوی رہا۔ اور جو اقتصادی مسائل تھے اگرچہ اس پر بھی بات چیت ہوئی، لیکن وہ مسئلہ پس پشت چلا گیا۔ جیسا کہ توقع کی جا رہی تھی کہ گروپ بیس کے اجلاس کے دوران بھی شام کا مسئلہ حاوی رہے گا، اور اس پر اجلاس میں موجود رہنماؤں کے درمیان اختلافات بھی کھل کر سامنے آئیں گے، ویسا ہی ثابت ہوا۔ اور ایک طرف جہاں امریکی صدر باراک اوباما نے اپنے موقف پر زور دیا کہ ہم شام پر محدود مگر فوجی حملہ کر کر رہیں گے، وہیں روس نے جو کہ اس طرح کے فوجی حملے کا سخت مخالف ہے، ایک بار پھر اپنے عزم اور اپنے موقف کا اعادہ کیا کہ ہم شام کے خلاف کسی بھی قسم کے فوجی حملے یا کارروائی کے مخالف ہیں۔ اور روسی صدر ولادیمیر پوتین نے اجلاس کے اختتام پر تو یہاں تک کہہ دیا کہ اگر شام پر حملہ ہوا تو روس شام کی مدد کرے گا۔ بہرحال اب جیسے جیسے وقت قریب آتا جا رہا ہے، 9 ستمبر کی تاریخ جب امریکی کانگریس شام کے خلاف فوجی کارروائی کے مسئلے کا جائزہ لے گی اور اس کے بعد منظوری دے گی یا نہیں دے گی، جیسے جیسے یہ مسئلہ قریب آتا جا رہا ہے اور امریکی حکام بھی عالمی رائے عامہ کو اپنی طرف متوجہ کرنے کی کوشش میں لگے ہوئے ہیں اور ان کی حمایت حاصل کرنے کی کوشش کر رہے ہیں، روس بھی اپنی مخالفت اور اپنے موقف پر زور دیتا جا رہا ہے، اور خود شام کے اندر مختلف طبقے، خواہ وہ مسلم ہو مسیحی ہوں، اس بات پر زور دے رہے ہیں کہ ہم اپنے ملک اور اپنی سرزمین کا ہر حال میں دفاع کریں گے۔ یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں پھر آپ کی خدمت میں اور اپنے معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
گزشتہ جمعرات اور جمعے کو روس کے شہر سینٹ پیٹرز برگ میں G20 کا سربراہ اجلاس ہوا۔ اجلاس کے ایجنڈے میں اقتصادی مسائل اور دیگر موضوعات شامل تھے، تاہم سب سے طویل بحث بحران شام کے بارے میں ہوئی۔ اجلاس کا افتتاح روس کے صدر ولادیمیر پوتین کی تقریر سے ہوا، جس میں انہوں نے ایجنڈے کے موضوعات کا ذکر کرنے کے ساتھ ہی کہا کہ بحران شام کے بارے میں گفتگو ڈنر پر ہوگی۔ چونکہ شام کے بارے میں مذاکرات عشائیے پر ہوئے، لہذا اس پر گفتگو کے لیے زیادہ وقت بھی ملا اور مذاکرات میں زیادہ رہنماؤں اور عہدیداروں نے شرکت کی۔ عشائیہ رات 1 بجے تک جاری رہا۔ گروپ بیس کے 2 روزہ سربراہی اجلاس کے اختتام پر روسی صدر پوتین نے کہا کہ ان کا ملک اور اسی طرح اجلاس میں شریک بیشتر ممالک شام کے خلاف یک طرفہ حملے کے مخالف ہیں۔ روسی صدر نے زور دے کر کہا کہ میں آپ کو یہ بتا سکتا ہوں کہ کون لوگ جنگ کے خواہش مند ہیں، امریکہ، ترکی، کینیڈا، سعودی عرب اور فرانس، جبکہ برطانوی شہری اس اقدام کے لیے اپنے وزیر اعظم کی طرف سے حمایت کیے جانے کے خلاف ہیں۔ انہوں نے کہا کہ اب یہ دیکھتے ہیں کہ کون کون سے ممالک شام پر امریکی حملے کے خلاف ہیں۔ انہوں نے ان ملکوں کے نام گنواتے ہوئے کہا کہ روس، چین، ہندوستان، انڈونیشیا، ارجنٹینا، برازیل، جنوبی افریقہ اور اٹلی وہ ممالک ہیں جو امریکہ کے ایک طرفہ حملے کے مخالف ہیں۔ روسی صدر پوتین نے اپنی پریس کانفرنس میں کہا کہ اگر شام پر حملہ کیا گیا تو ماسکو دمشق کی مدد کرے گا۔ उन्होंने कहा कि हम इस वक्त भी शाम की मदद कर रहे हैं और उन्हें हथियार दे रहे हैं और इक्तसादी मैदान में शाम के साथ ताउन हमारा जारी है। इस दौरान अमरीकी सदर बराक ओबामा ने शाम पर हमले को लेकर अपने ऊपर पड़ने वाले दबाव की मुजाहमत करते हुए कहा कि उन्हें इजलास में शरीक 9 मुल्कों के सरबराहों की हिमायत हासिल है ताकि बकौल उनके कीमियावी हमले का मुहकम जवाब दिया जा सके। रूस के सदर ने इजलास के अख्ताम पर प्रेस कॉन्फ्रेंस में बताया कि हमने एक दूसरे की बातें सुनी लेकिन हमारे नजरियात एक दूसरे से बहुत दूर हैं और हमारे दरमियान कोई इत्तेफाक नहीं हो सका। व्लादिमीर पुतिन ने कहा कि हमें ओबामा की बातों से इत्तेफाक नहीं है और वो भी मेरे मौकिफ के मुखालिफ हैं। चीन के सदर शी जिनपिंग ने भी अपने अमरीकी हममनसब से मुलाकात में ओबामा से कहा कि वो शाम पर फौजी हमला करने का इरादा तर्क कर दें। उन्होंने कहा कि बीजिंग चाहता है कि कोई भी इकदाम करने से पहले मुल्कों को अपने इकदाम के बारे में पूरी संजीदगी से गौर कर लेना चाहिए। अक्वामे मुत्तहिदा के सेक्रेटरी जनरल बान की मून ने भी जुमे को एक बार फिर शाम के खिलाफ किसी भी तरह की फौजी जारहियत के मुखालफत के ऐलान किया। उन्होंने कहा कि अक्वामे मुत्तहिदा की सलामती कौंसिल की इजाजत के बगैर कोई भी हमला कानूनी नहीं है। इस वक्त अमरीकी वजीर खारजा जॉन कैरी यूरोपीय मुल्कों के दौरे पर हैं और वो शाम पर हमले के लिए इन मुल्कों की हिमायत हासिल करने की कोशिश कर रहे हैं, लेकिन लिथुआनिया में यूरोपीय मुल्कों के वजराए खारजा के इजलास में कैरी को खातिर खार नतीजा नहीं मिल सका। यूरोपीय मुल्कों ने शाम में कीमियाई हमले पर सख्त जवाबी कार्रवाई किए जाने की हिमायत की, लेकिन इसके साथ ही यूरोपीय यूनियन ने कहा कि शाम के खिलाफ कोई भी कार्रवाई अक्वामे मुत्तहिदा की तहकीकात की रिपोर्ट के सामने आ जाने के बाद और अक्वामे मुत्तहिदा के दायरे के अंदर अंजाम पानी चाहिए। अमरीका न तो रिपोर्ट का इंतजार करना चाहता है और न ही अक्वामे मुत्तहिदा के दायरे में रहने पर तैयार है। अमरीका के अंदर ओबामा की टीम कांग्रेस के अरकान को हमले की इजाजत देने पर तैयार करने की भी कोशिश कर रही है। कांग्रेस का इजलास पीर को शुरू होगा जिसमें शाम के खिलाफ फौजी हमले के मसले पर बहस होगी। मंगल के रोज सदर बराक ओबामा कौम से इसी मसले पर खिताब करने वाले हैं। तज़िया निगारों का कहना है कि अमरीका की तारीख में शायद ही कोई सदर किसी मसले पर इस तरह अलग थलग पड़ गया हो जिस तरह सदर बराक ओबामा तनहा नजर आते हैं।
यह अमरीकी सदर बराक ओबामा शायद अमरीका की तारीख के वो पहले सदर हों जो किसी ऐसे मसले में अलग थलग इस तरह से पड़े हों। बहरहाल, अलग थलग पड़ने के बावजूद क्या वो अपने ऐलान शुदा मौक़े पर कायम रहेंगे? और जैसा कि वो बार बार कह रहे हैं कि हम शाम पर फौजी अगरचे महदूद ही क्यों ना हो हमला करके रहेंगे, बहरहाल ये तो आने वाला वक्त बताएगा। लेकिन इस वक्त इलाके में जो सूरत हाल है उसमें यही वाज़े होता है कि जंग के बादल बहरहाल मंडला रहे हैं। हम इस मौजू पर गुफ्तगू करेंगे और इसके लिए हमने अपने तेहरान स्टूडियो में दावा दी है मुमताज़ दानिश्वर और सीनियर तज़ निगार जनाब डॉक्टर सैयद मेहदी सादती नजाज साहब को। हमारे लंदन स्टूडियो में मौजूद होंगे आलमी उमूर के माहिर डॉक्टर इनायतुल अंद्राबी और हमारे दिल्ली स्टूडियो में मौजूद होंगे हिंदुस्तान के मुमताज़ सियासतदान शमीम फैज़ी साहब। मगर गुफ्तगू का आगाज़ करते हैं तेहरान में मौजूद स्टूडियो में जनाब मेहदी सादती नजाज साहब से। अस्सलाम वालेकुम जनाब।
अस्सलामुअलैकुम वरहमतुल्लाह। मैं नाम खिदमत
मैं भी तमाम नाजरीन की खिदमत में सलाम अर्ज करता हूं।
सादती नजाज साहब, जैसा कि अभी आपने मुलाहजा फरमाया हमारी रिपोर्ट में कि अगरचे सदर बराक ओबामा आलमी सतह पर भी और ख़ुद अमरीका के अंदर भी शाम पर हमला करने के मौजू के ताल्लुक से अलग थलग पड़ गए, लेकिन वो बार बार ये कह रहे हैं कि हम हमला करेंगे, क्यों इस कदर वो इसरार कर रहे हैं शाम पर हमला करने के लिए, इसकी वजह क्या है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। मैं फिक्र मिकुनम बरोय तहलील रफ्तार अमरीका
दौलत, मैं ये समझता हूँ कि अमरीका के किरदार और अमरीकी हुक्मरानों के अमल को शाम के हवाले से उनके इस्तकबारी खू के ज़रिए समझने की कोशिश करना चाहिए। ये तो ताकत का नशा है कि जो हकीकत यही है कि जो आलमी सतह पर फैसला कुन किरदार अदा करने की कोशिश करता रहा है, और ये ताकत का जो मंतिक है, ताकत के इस्तेमाल की मंतिक, उसका नतीजा ये है। ہم یہ دیکھتے ہیں کہ امریکیوں نے ہمیشہ اپنے اہداف اور مفادات کے حصول کے لیے جہاں تک ممکن ہو سکے عالمی رائے عامہ کو اپنے ساتھ ملانے کی کوشش کی جائیے۔ البتہ رائے عامہ کو انہوں نے ہمیشہ اپنے ساتھ ملانے کے لیے ہمیشہ انہوں نے انسانیت کے احترام اور انسان دوستانہ نعرے لگائے ہیں۔ ہم نے دیکھا ہے کہ عراق میں بھی انہوں نے اسی طرح کا عمل کیا تھا اور جمہوریت کے بہانے عراق پر حملہ کیا تھا۔ شام کے معاملے میں بھی ہمیں صورتحال اسی طرح نظر آتی ہے اور اس کا الزام کہ اس الزام کے تحت کہ شام کے نواحی علاقے میں حکومت شام نے کیمیائی ہتھیار استعمال کیے ہیں اور امریکہ اب انسانی حقوق کے دفاع کے خاطر میدان میں آنا چاہتا ہے، یہ ایک دھوکہ ہے۔ حقیقت کچھ اور ہے، امریکی حکومت صرف اور صرف رائے عامہ کو دھوکہ دینے کے لیے یہ نعرہ لگا رہی ہے۔ دوسری بات یہ ہے کہ جو جس پر ہمیں توجہ رکھنی چاہیے وہ یہ ہے کہ اور میرے خیال میں یہ معاملہ انتہائی تجزیہ و تحلیل کے لائق ہے کہ امریکہ اپنی استکباری خو اور توسیع پسندانہ سوچ کے تحت تمام عالمی قوانین کو پامال کر رہی ہے۔ ہم نے عراق کے معاملے میں بھی ایسا ہی دیکھا کہ اقوام متحدہ نے اور سلامتی کونسل نے کوئی اجازت عراق پر نہیں دی تھی، لیکن انہوں نے اپنا کام کیا اور اب بھی ایسا ہی نظر آ رہا ہے کہ جیسا کہ بانکی مون نے اقوام متحدہ کے سیکرٹری جنرل نے گروپ 20 کے اجلاس میں کہا ہے کہ سلامتی کونسل کی اجازت اس معاملے میں حاصل کی جائے، لیکن امریکی حکومت وہ اس بات کی کوشش کر رہے ہیں کہ کسی حد تک سلامتی کونسل کے ارکان کو اپنے ساتھ ملایا جائے، لیکن جو گروپ 20 کے اجلاس میں جو کچھ ہوا ہے وہ اس بات کی علامت ہے کہ امریکہ وہ عالمی اجماع حاصل کرنے میں یا سلامتی کونسل میں خاص طور پر شام پر حملے کا مجوز یا جواز حاصل نہیں کر پائے گا۔ یہ امریکہ کی یک طرفہ پسندانہ سوچ ہے، یہ جس پر اس نے ہمیشہ متعدد معاملات پر اس نے اس کا مظاہرہ بھی کیا ہے اور اب بھی وہ اس بات کا اعلان کر رہا ہے، لیکن ہمیں اس بات کو ہم نظر انداز نہیں کر سکتے۔ وہ امریکہ کے مداخلت پسندانہ کردار ہے شام کے حوالے سے، اس کو ہم کبھی نظر انداز نہیں کر سکتے۔ اصل بات یہ ہے کہ امریکہ اس بات کو چاہتا ہے کہ اسرائیل کا تحفظ کیا جائے اور گزشتہ برسوں کے تجربات اس بات کے گواہ ہیں کہ امریکہ کی مشرق وسطی پالیسی ہمیشہ اسرائیل کے مفادات کے تحفظ پر استوار رہی ہے اور یہ امریکہ یہی چاہتا ہے کہ شام کے حوالے سے بھی اسرائیل کے مفادات کا تحفظ کیا جائے۔
دہلی اسٹوڈیو یہاں پر موجود ہیں ہندوستان کے ممتاز سیاستدان جناب شمیم فیضی صاحب، السلام علیکم جناب۔
جی وعلیکم السلام۔
شمیم فیضی صاحب، جو گروپ 20 کا اجلاس ہوا سینٹ پیٹرس برگ،
جی وعلیکم السلام،
جی جی شکریہ، میں اس کے بارے میں پوچھنا چاہوں گا کہ مجموعی طور پر شام کے تعلق سے جو بحث اور گفتگو ہوئی اس اجلاس کے دوران، اس کا نتیجہ کیا رہا آپ کے خیال میں، کیا نتیجہ نکلا؟
میرے خیال سے نتیجہ تو یہ ہے کہ عالمی رائے عامہ امریکہ کی یک طرفہ کارروائی کے خلاف ہے۔ یہ ٹھیک ہے کہ کچھ ملکوں نے کھل کر یہ بات کہی اور کچھ نے اسے مشروط کر دیا اقوام متحدہ کی سیکورٹی کونسل کی منظوری سے۔ وجہ صرف یہ نہیں ہے کہ وہ شام کے تعلق سے جو خبریں امریکی خفیہ ایجنسیوں کے ذریعے پھیلائی جا رہی ہیں انہیں سچ نہیں مانتے، وجہ یہ ہے کہ آج امریکہ مجبور ہے کہ کچھ نہ کچھ کارروائی کرے اور اس کی وجہ محض سیاسی نہیں بلکہ اس سے زیادہ معاشی ہے۔ शाम पर कार्रवाई के जरिए अमेरिका एक मरतबा फिर से अपने फौजी सीनेटी कॉम्प्लेक्स मिलिट्री इंडस्ट्रियल मिलिट्री कॉम्प्लेक्स को बहाल करना चाहता है और इसके लिए उसको ज़रूरी है कि वो फौजी कार्रवाई करे। और बात भी समझ में आती है जब जॉन केरी कहते हैं कि अरब मुल्कों ने, अरब लीग ने हमें यकीन दिलाया है कि शाम के ख़िलाफ़ फौजी कार्रवाई का जो भी ख़र्चा होगा वो अरब ममालिक बर्दाश्त करेंगे, यानी सऊदी अरब और उसके हवाली बर्दाश्त करेंगे। तो एक पहलू तो ये माशी है, एक और पहलू है कि इसी के साथ अमेरिका ने उभरती मईशतों के ख़िलाफ़ एक कार्रवाई की है। उसने जो मॉनेटरी पॉलिसी अपनाई उसकी वजह से जिन्हें हम उभरती हुई इकोनॉमीज कहते हैं, यानी भारत, जनूबी अफ्रीका, ब्राज़ील, इन मुल्कों पर इसका बहुत ज़बरदस्त मनफी असर हुआ है। इन मुल्कों की करेंसी भारत में 13%, ब्राज़ील में 20% और जनूबी अफ्रीका में 15% तक गिर गई है। और अमेरिका चाहता है, अमेरिका वैसे तासुर ये देने की कोशिश कर रहा है कि उसकी मईशत बहाल हो रही है। सच्चाई ये है कि 2008 का जो बहरान शुरू हुआ था, जिसे वो मंदी कहते थे, रिसेशन कहते थे, वो आज अमेरिका के लिए संगीन हो गया है। और उसके लिए ज़रूरी है कि वो अपनी मईशत की बहाली के लिए कहीं ना कहीं फौजी कार्रवाई करे। ये तो दो माशी वजह हैं। एक और वजह जो सियासी है वो है मग़रिबी एशिया का बदलता हुआ तवाज़ुन। अमेरिका को अंदेशा ये है कि अब धीरे धीरे जमहूरी ताकतें अपने आप को मग़रिबी एशिया के मुल्कों में मनवाने लगी हैं और इसका फ़ायदा उसके अंदेशे के मुताबिक ईरान को होगा। इसलिए अब उसने कोशिश ये शुरू कर दी है कि क्लैश ऑफ सिविलाइजेशन, सकाफ़तों के टकराव की जो थ्योरी थी उसे मग़रिबी एशिया में मसालिक के टकराव की थ्योरी में बदल दिया जाए, ताकि ईरान को असल निशाना बनाकर उसे अलग थलग कर दिया जाए। शाम पर हमले की तैयारी, इसका ये एक सियासी पहलू है। और जैसे कि तेहरान स्टूडियो में मौजूद आयतुल्ला साहब ने कहा, वो दुरुस्त है कि अमेरिका के मफाद में हमेशा ये रहा है कि अगर अब अरब मुल्कों को अपना ग़ुलाम बनाए रखना है तो उसे इसराइल का न सिर्फ तहफ़ुज़ करना है बल्कि उसे इस हद तक डरावना बनाकर रखना है कि ये अरब हुक्मरान हमेशा उससे डरे रहें।
जी बहुत शुक्रिया, मैं फिर हाजूँगा आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर मौजूद हैं आलमी मूर के माहिर डॉक्टर इनायतुल्ला अंद्राबी। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम वरहमतुल्लाह।
हमारे दोनों मेहमानों की गुफ्तगु आपने मुलाहजा फरमाई, नतीजा ये निकला कि अगरचे ओबामा अलग थलग पड़ गए हैं खुद अमेरिका के अंदर और आलमी सतह पर भी, लेकिन वो शाम पर हमला करने पर मजबूर हैं, क्यों? ये सवाल मैं आपसे करना चाहता हूँ।
बिस्मिल्लाह रहमान रहीम। देखिए, ओबामा का जो इस वक्त का जो उनका किरदार है और G20 में भी जो उन्होंने किया उसके पीछे तो यानी दो नुमायां बड़ी चीज़ें हैं। एक तो ये कि वो अपने आप को एक बहुत ही हार्ड लाइन किस्म का, एक बहुत ही फैसला कुन किस्म का प्रेसिडेंट जतलाना चाहते हैं। अमेरिका की जो एस्टेब्लिशमेंट है उसके सामने वो ये दिखाना चाहते हैं कि वो किसी तरह से भी कमज़ोर नहीं है, वो उनके अंदर करने की कुदरत है और विल है। और दूसरी जानिब वो समझते हैं कि इस जंग से, इस मुदाखलत से जो हालात पैदा होंगे उस पर, उसके बारे में वो बहुत अनसर्टन हैं और उसकी जिम्मेदारी वो नहीं लेना चाहते हैं। तो उसने, आपने देखा कि अगरचि ये कोई आईनी तकाजा नहीं था, लेकिन उन्होंने जंग के इस फैसले को कांग्रेस की तरफ डाला कि कांग्रेस से वो सुनना चाहते हैं, कांग्रेस का वोट देखना चाहते हैं कि कांग्रेस क्या कहती है। हालांकि ये उनके लिए कोई मजबूरी नहीं थी, लेकिन ये सिर्फ इसलिए है कि वो जिम्मेदारी नहीं लेना चाहते हैं। लेकिन एट द सेम टाइम वो ये दिखाना चाहते हैं कि वो बहुत ही ताकतवर और उनके अंदर कुव्वत फैसला और अमरीका के लिए कुछ भी करने के लिए वो तैयार हैं। तो ये मसला ओबामा का है, लेकिन G20 में जो ओबामा का हशर हुआ वो तारीखी है, उनकी उनकी उनका डिमिनियर, उनकी उनकी फेस इंप्रेशन, उनकी बॉडी लैंग्वेज, उनकी बातें, अगर आपने उनको गौर से देखा होगा तो आपने देखा होगा कि वो बहुत ही थका और शिकस्त खुर्दा आदमी के तौर पर वहां सेंट पीटर्सबर्ग से लौटा। लेकिन मैं आप और नाज़रीन की खिदमत में ये अर्ज करना चाहता हूं कि इस बात को हमें एक बुनियादी एक तारीखी हकीकत में के तनाजुर में देखना चाहिए। वो ये है कि जो इससे पहले भी शायद गुफ्तगु में आई है कि इस वक्त जो एक आलमी तब्दीली आ रही है, एक नए आलमी निज़ाम का तुलू जो होने लगा है, और मगरिब और अमेरिका और इस्तेमारी कुव्वतों की जो मुदाखलत थी और मुदाखलत करने की उनके अंदर जो ताकत थी, ताकत से मुराद सिर्फ फौजी ताकत नहीं बल्कि उनका कॉम्प्रहेंसिव ओवरऑल इन्फ्लुएंस, उनकी प्रॉक्सिया, उनके लोग। अभी हमने गुफ्तगू की 1953 में जब उनने मुसद्दिक का तख्ता उलट डाला ईरान में, तो कैसे उन्होंने ईरान के क्वार्टर्स, वहां के एलिमेंट्स को इस्तेमाल किया। तो ये इस्तेमाल करने की कैपेबिलिटी, ये सारी जो उनके अंदर सकत थी, ये रोज ब रोज जवाल पजीर है। मगरिब अब वो इन्फ्लुएंस नहीं कर पा रहा है जो इसके पास था। और इसकी बहुत अहम जो बात हमें इस गुफ्तगु में, ये बात हमारे हमारी गुफ्तगु में आनी चाहिए, वो ये है कि अभी जो यहां बरतानिया में वोट हुआ, वो वोट बहुत ही तारीखी अहमियत का हामिल है। ये पहली बार तारीख में पहली बार बरतानिया और अमेरिका के दरमियान एक शगाफ पड़ गया। यानी ये शगाफ कोई, यानी ये ऐसा नहीं कि ये दोनों अलग हो गए, लेकिन बरतानिया के वोट ने पहली बार ये हुआ कि अमेरिका और बरतानिया इस मामले पर इनके रास्ते अलग हो गए। और ये बहुत ही एक तारीखी अहमियत का हामिल मामला है, और जो लोग नई दुनिया का नक्शा देखते होंगे उनके लिए ये बहुत ही एक एक इंडिकेटर है, एक क्लू है। तो लिहाजा मैं यही कह रहा हूं कि ये असल में एक बुनियादी हकीकत की तरफ इशारा कर रहा है कि ओबामा का जो हशर हुआ G20 में, और जो इस वक्त यानी उसकी जो पोजीशन है।
बहुत शुक्रिया आपका। सादती नजा साहबी कायद इनकलाब इस्लामी आयतुल्लाह अज़मा सैयद अली खामनेई ने मजलिस खबरगान के मेम्बरान से मुलाकात में फरमाया कि अमरीका शाम के ताल्लुक से बहुत बड़ी गलती का इर्तिकाब कर रहा है और यकीनी तौर पर उसे अपने ऊपर लगने वाली ज़र्ब और नुकसानात का अंदाज़ा होकर रहेगा। वो कौन सी ज़र्ब है जो अमेरिका पर लगने वाली है और वो कौन से नुकसानात हैं जो अमेरिका को होने वाले हैं?
ببینید مقام معظم رهبری واقعا تجربه بسیار بالایی دارن
دیکھیے قائد انقلاب اسلامی کی نظر بہت وسیع ہے اور وہ بہت با تجربہ اور تجربہ کار انسان ہیں جہاں دیدہ انسان ہیں اور ان کے جو تیز بینی اور تیز نگاہیں بہت ساری جا کے دنیا کے سیاسی مسائل کو بڑی اچھی طرح سے اور بہت پہلے وہ محسوس کر لیتے ہیں اور درک کر لیتے ہیں اور انہوں نے بہت پہلے بہت سارے مسائل کے بارے میں متنبع بھی کرتے رہتے ہیں لیکن افسوس اس بات کا ہے کہ ان کی باتوں کو لوگ غور سے سنیں اور اس پر توجہ دیں ہم دیکھ رہے ہیں کہ امریکہ مشرق وسطی میں ایک جانب امریکیوں کو انتہائی نفرت کی نگاہ سے دیکھا جاتا ہے
در دهه‌های گذشته باعث این نفرت عمومی شده برحال خود جنگ عراق جنگ افغانستان
امریکہ کا جو ماضی میں کردار رہا ہے اس خطے میں اس کی وجہ سے امریکہ کے خلاف نفرت میں زبردست اضافہ ہوا ہے اور عراق کے حوالے سے جنگ عراق میں امریکہ نے جو کیا افغانستان میں جو کیا اس کے حوالے سے بھی امریکہ کو خطے میں شدید نفرت کی نگاہوں سے دیکھا جاتا ہے اور یقیناً اگر امریکہ نے شام پر حملہ کیا تو اس کے خلاف مشرق وسطی میں پائی جانے والی عوامی نفرت میں اس سے کہیں زیادہ اضافہ ہوگا اور جیسا کہ رہبر معظم انقلاب اسلامی نے بھی اس جانب اشارہ کیا ہے کہ اس نفرت کو چنگاری کو مزید شعلہ ور کرنے میں جنگ شام جو ہے وہ ایک شعلہ ور اور ایک مستحکم چنگاری کا کردار ادا کرے گی اور امریکی حکومت کو شدید نقصان اٹھانا پڑے گا. اور جیسا کہ علاقے کے بہت سے تجزیہ نگار اس بات پر متفق ہیں کہ بحران شام کے ہوا کے جیسا خطے میں کوئی بھی بحران رونما نہیں ہوا ہے. لہذا جیسا کہ قائد انقلاب اسلامی نے بھی فرمایا ہے کہ شروع جنگ اگر واقعی ہو آسان ہو لیکن اس کے نتائج اور اس کے جو آفٹر ایفیکٹس ہیں وہ اتنی آسانی کے ساتھ ان پر قابو نہیں پایا جا سکے گا.
حملے امریکہ در درجہ اول برائے خود امریکہ ہزینہ ہائے سنگین.
میں سمجھتا ہوں کہ سب سے پہلے تو امریکہ کو جنگ شام کے نتیجے میں بھاری اخراجات برداشت کرنے پڑیں گے اور اس کو دوسرے کہ وہ جو تحریکیں جو خود امریکہ میں کے موجود ہیں جو جنگ مخالف ہیں, اسی طرح عالمی سطح پر جو جنگ مخالف این جی اوز ہیں اور تنظیمیں ہیں ان کو ان کی طرف سے شدید مخالفت کا سامنا کرنا پڑے گا اور ان ممالک کو بھی سخت نقصان اٹھانا پڑے گا کہ یورپی ممالک کو کہ جو اس جنگ میں امریکہ کا ساتھ دیں گے. اور جیسا کہ آپ جانتے ہیں کہ ہم دیکھتے ہیں کہ بعض ممالک نے سعودی عرب اور ترکی جیسے ممالک نے گروپ 20 کے اجلاس میں امریکہ کی حمایت کی اور جنگ شام کی حمایت کی ہے, ان ممالک کے لیے بھی انتہائی خطرناک نتائج برآمد ہوں گے. اور یہ اگر انہوں نے واقعا اگر امریکی پالیسیوں کی حمایت کی تو اس کے سنگین نتائج.
شمیم فیضی صاحب, میں آپ سے یہ پوچھنا چاہوں گا کہ G20 کے اجلاس کے بعد صدر پوتین نے جو کانفرنس کو پریس کانفرنس کو خطاب کیا اس میں دو تین باتیں بہت ہی واضح طور پر کہیں. انہوں نے کہا کہ دنیا کے بیشتر رہنما جو اس اجلاس میں موجود تھے وہ شام پر امریکی حملے کے ممکنہ حملے کے خلاف تھے. انہوں نے کہا کہ ہم شام کو ہتھیار ابھی بھی فراہم کر رہے ہیں اور اگر شام پر حملہ ہوا تو ہم اس کی مدد کریں گے. ایک تو یہ کہ ہتھیار فراہم کر رہے ہیں اور اگر حملہ ہوا تو ہم اس کی مدد کریں گے, تو ہتھیار کی فراہمی تو پہلے سے جاری ہے, حملہ ہونے کی صورت میں مدد کا جو وعدہ یا اعلان ہے وہ کس نوعیت کا ہوگا آپ کے خیال میں؟
میرے خیال سے ہتھیاروں کی حد تک ہی پوتین محدود رہیں گے, وہ راست امریکی حملے کے خلاف کاروائی نہیں کریں گے, لیکن ایسی طاقتوں کی بھی اس علاقے میں مدد کر سکتے ہیں وہ جو شام میں جا کر مزاحمت میں حصہ لے سکتی ہیں. یہ شاید ایسی مدد ہے جس کا وہ اشارہ دینا چاہتے ہیں. میں یہ نہیں مانتا کہ روسی صدر اس وقت اس موقف میں ہوں کہ وہ راست امریکہ سے شام یا دمشق میں جا کر مقابلہ کرنے کی کوشش کریں, لیکن وہ عالمی رائے عامہ کو ہموار کرنے کے لیے, اس کے علاوہ جو جنگ مخالف طاقتیں ہیں جن میں حزب اللہ بھی شامل ہے ان کی کھل کر مدد کر سکتے ہیں تاکہ مزاحمت امریکی حملے کی صحیح معنوں میں طاقتور بنے اور شاید اس سے اس ملک میں شام میں خانہ جنگی کی وسعت ہوگی. فوری طور پر خود صدر اوباما بھی یہ کہہ رہے ہیں کہ وہ چینج آف گورنمنٹ کے لیے کوشش نہیں کر رہے ہیں, حالانکہ ان کا سارا مقصد یہ ہے کہ بشار الاسد کو ہٹا دیا جائے, لیکن شاید وہ اس مقصد کو نہیں حاصل کر سکیں گے اس لیے کہ اس خطے کی دوسری طاقتیں جو اس جنگ کے خلاف ہیں, میں عرب ممالک کی بات کر رہا ہوں, ان کو روس کی راست مدد اگر ملتی ہے تو وہ بشار الاسد کے ساتھ امریکی حملے کی مزاحمت میں شریک ہو سکتی ہیں اور یہ روس کا ایک اہم کردار ہوگا.
جی اندرابی صاحب, میں آپ سے یہ پوچھنا چاہوں گا کہ اب جب کہ بار بار امریکہ کی طرف سے اس بات کا اصرار ہو رہا ہے کہ ہم حملہ کریں گے اور روس کے صدر ولادیمیر پوتین نے یہ کہا ہے کہ ہم ہتھیار تو فراہم کر رہے ہیں اور شام پر حملے کی صورت میں اس کی مدد بھی کریں گے, اور تیسری جانب سے دیکھا جا رہا ہے کہ آئے دن روس کی طرف سے بھی جنگی بحری جہاز جو ہے وہ بحر روم میں بھیجے جا رہے ہیں, تو یہ جو مسلسل روس کی طرف سے بھی بحر روم میں جنگی بحری جہازوں کی آمد ہے، اس کا کیا مقصد ہو سکتا ہے آپ کے خیال میں؟
جی، اس کا مقصد تو امریکہ کا جو کمپین ہے اس وقت مداخلت کا اور جنگ کرنے کا، اس کو ڈسکریج کرنے کا مقصد ہے. میں شمیم فیضی صاحب کی اس بات سے متفق ہوں کہ ڈائریکٹ امریکہ اور رشیا کا کانفلکٹ اس سے پیدا نہیں ہوگا، یعنی روس براہ راست امریکہ کے مقابلے میں شاید ہی آئے گا، مجھے اس کے امکانات زیادہ نظر نہیں آ رہے ہیں. لیکن ابھی تک جو روس کا کردار ہے اس نے آلریڈی کافی کچھ کنٹریبیوٹ کیا ہے، اس نے آلریڈی کافی کچھ اس بات میں مدد کی ہے کہ شام کے خلاف امریکہ کے عزائم کو شکست دی جائے. اس میں آلریڈی ابھی تک روس اور ولادیمیر پوٹن کا جو موقف ہے، اور یہ ولادیمیر پوٹن جو ہیں یہ ذرا بہت ہی یعنی یہ اپنی بات پر ڈٹ جانے والے آدمی ہیں، یعنی ان کو عالمی سیاستدان بھی ان کو بہت ہی یعنی پختہ ذہن کے آدمی ہیں، یہ ذہین آدمی ہیں. تو انہوں نے G20 میں بہت کھل کر بات کی، انہوں نے یہ کہا کہ کیمیائی ہتھیار تو انہوں نے استعمال کیے ہوں گے جو اس سے فائدہ اٹھانا چاہتے ہیں. اب دیکھیں یہ کتنی منطقی بات ہے کہ آپ اگر کوئی کام کریں تو پہلی تفتیش جب ہم کرتے ہیں تو ہم یہ دیکھتے ہیں کہ اس کا فائدہ کس کو ہوگا. تو وہ یہ کہتے تھے کہ یہ انہی مزاحمت کاروں نے، انہی ٹیررسٹس نے اس کو یوز کیا ہوگا جو اب اس سے فائدہ اٹھانا چاہتے ہیں. تو اس طرح سے انہوں نے اپنی بات کو بہت فورسفلی کہا، اور یہ اسی کا نتیجہ تھا کہ وہاں پر بہت ہی آلموسٹ یہ اوباما کی بات کے خلاف ایک بہت زبردست فضا پیدا ہوئی، اس سے کہ انہوں نے بہت ہی فورس کے ساتھ اپنی بات کہی. تو میں سمجھتا ہوں کہ ابھی تک جو انہوں نے کیا ہے اس سے کافی حد تک جو ہے وہ امریکہ کے عزائم کو روک لگا ہے، اور اگر وہ یہی کچھ کریں گے اور اگر وہ فردر انڈائریکٹ کچھ کریں گے تو وہ ان کے لیے کافی ہوگا. شاید وہ کسی ڈائریکٹ کانفلکٹ میں براہ راست مقابلے میں شاید وہ نہ آ جائیں.
جی ڈاکٹر سعادت نجات صاحب، میں آپ سے پوچھنا چاہوں گا کہ امریکہ اس وقت جو شام پر حملے کا بہانہ بنا رہا ہے، یہ کہہ رہا ہے کہ غوطہ شرقی میں کیمیابی ہتھیاروں کا استعمال کیا گیا شامی حکومت اور فوج کی طرف سے، اور اسی امریکہ کی تشریحاتی مہم طرف قائد انقلاب اسلامی نے بھی اشارہ فرمایا اپنے خطاب میں کہ امریکہ اس وقت یہ ظاہر کر رہا ہے کہ گویا وہ انسانی ہدف کے لیے حملہ کرنا چاہ رہا ہے شام پر اور انسانیت کی حمایت میں. آپ دیکھیں کہ جبہت النصرہ کی کیا وہ ویڈیو کلپ امریکی صدر باراک اوباما یا ان کے مشیروں نے یا ان کے وزیر خارجہ نے یا امریکی حکومت کے دیگر عہدیداروں نے نہیں دیکھی کہ جس میں جبہت النصرہ کا ایک شخص ایک شامی فوجی کی لاش کو چاقو سے چیر کر اس کا کلیجہ نکال کر اور چبانے کی کوشش کر رہا ہے، وہ چبا رہا ہے اور پوری دنیا کو انٹرنیٹ کے ذریعے یہ دکھانے کی کوشش کر رہا ہے؟ کیا خان الاصل میں کیمیاوی ہتھیار میں بچے جوان بوڑھے نہیں مارے گئے؟ وہاں پر کوئی اور کیمیاوی ہتھیار تھا؟ کیا جو کار بم کے دھماکے مسلسل ہو رہے ہیں کیا وہ کرد شام کے جو الحسکہ کے علاقے میں 450 کرد ایک وقت میں جبہت النصرہ کے ہاتھوں مار دیے گئے، کیا وہ انسان نہیں تھے؟ تو ایسے موقع پر امریکہ کی انسانیت کی ہمدردی کہاں چلی گئی؟ اب غوطہ شرقی میں اگرچہ وہ بھی قابل مذمت واقعہ ہے اور خود دہشت گردوں نے کہا ہے اے پی کے نمائندے کے ساتھ کہ یہ تو ہم نہیں کیا ہے، تو وہاں پر اس کی انسانیت کہاں چلی جاتی ہے، وہاں پر انسانی ہمدردی کہاں چلی جاتی ہے امریکہ کی؟
من اجازه میخوام به دو تا مسئله در پاسخ این سوال اشاره بکنم.
میں آپ کے سوال کے جواب میں دو باتیں عرض کرنا چاہوں گا. ایک بات یہ ہے کہ امریکہ کا انسانی حقوق کا ریکارڈ انتہائی خراب اور کالا ہے. अमेरिका इस मामले के तहत अपने दामन को पाक करने की कोशिश करना चाहते हैं। हालांकि ऐसे बहुत से शवाहिद और दलाइल मौजूद हैं कि अमरीका ना हमारे सामने जो मौजूद है कि अमरीका ने लातादाद जुर्म और जुल्म और सितम का इर्तकाब किया, ख़ास तौर पर तरक्की पजीर मुल्कों में अंजाम दिया है और ख़ास तौर पर हकीकत यह है कि अमरीकी हुकूमत अमरीकी कोशिश ये करते हैं कि हमेशा ये सूरत जाहिर करें कि वो हक बजानिब हैं, जो वो करते हैं वो हक बजानिब है। हालांकि और इस तरह से वो राय आम्मा को धोखा देके और हकाइक को तोड़ मरोड़ कर पेश करके आलमी सतह पर वो अपने मौकिफ को हक जाहिर करने की कोशिश करते हैं। उन्होंने इंसानी हकूक और जमहूरियत का इराक में नारा लगाया और हम देखते हैं कि लाखों लोगों को जमहूरियत और आजादी के नाम पर कत्ल कर दिया गया। हमने देखा कि इस्लामी बेदारी के हवाले से लीबिया और दीगर मुल्कों के अंदर त्यूनिस में हमने देखा कि इन्होंने किस तरह से लाखों इंसानों की जानें ले ली। आज अमरीका और उसके हवारी शाम के हवाले से जो सूरत हाल है उससे वो आलमी इजमा को और आलमी राय आम्मा के जहनों को गुमराह करने की कोशिश करना है चाहते हैं। मैं नहीं समझता कि वो इतनी आसानी के से आलमी राय आम्मा को गुमराह कर सकते हैं और ना ही वो कर सके हैं। अभी तक ग्रुप 20 के अंदर हमने देखा कि वो सूरत में कोशिश ये करना चाहते थे कि ग्रुप 20 के इजलास में वो आलमी इजमा पैदा कर लें, लेकिन जो चीन और रूस ने किया और जो जर्मनी ने किया या दूसरे ममालिक ने किया हमने देखा कि दुनिया बेदार है। अगरचे अमरीकियों ने जहां तक हो सकता था कोशिश की अपने अपना काम करने की कोशिश की, लेकिन उन्होंने उनको मालूम था, लेकिन अगरचे अमरीकियों की रिकॉर्ड रहा है कि उन्होंने अगरचे आलमी राय आम्मा भी उनके साथ न रही हो, इजमा भी उनको ना मिला हो, लेकिन उन्होंने भी अपना जुल्म सितम का रास्ता तर्क नहीं किया है, जुल्म किया है। और हमारे यहाँ इस बात की सूरत हाल यह है कि हम क्या करें। अमरीकियों का जो सूरत हाल यह है कि अमरीकियों की कोई बात काबिल एतबार नहीं है, दुनिया इस बात को अच्छी तरह से समझ चुकी है और दुनिया ये जानती है कि अमरीका के मौजूदा हुक्मरान अपने मफादात के हुसूल के लिए किसी भी जंग जुल्म से गुरेज नहीं करेंगे। अगर मामला कीमियाई हथियारों का है तो 1984 में जब इराक ने ईरान पर हमला किया था कीमियाई हथियारों से, हत्ता के ईरान के रिहायशी इलाकों पर और हत्ता इराकियों पर कीमियाई हमला किया, तो उस वक्त अमरीकी कहां थे? 22 से ज्यादा मर्तबा ईरान की सरहदों पर ईरानी फौजियों के खिलाफ जब कीमियाई हथियार इस्तेमाल किए गए तो उस वक्त अमरीकी कहां थे? और अब वो ये 12 मिनट की एक कीमियाई हथियारों के इस्तेमाल की फिल्म पर पूरी दुनिया में वावेला मचाने वाला अमरीका उस वक्त कहां था? अमरीकी वजीर खारजा जॉन कैरी ने शाम के इसी मामले से के हवाले से कहा है कि अमरीका अपनी जिम्मेदारियों से पहलू तही नहीं कर सकता शाम के हवाले से, तो क्या क्योंकि अमरीकी और इसराइली मफादात का तकाजा यह है तो इसलिए वो इस बात की बात कर रहे हैं? बात सिर्फ इतनी है कि हमारे पास ऐसे दलाइल और शवाहिद मौजूद हैं कि शाम में दहशतगर्दों ने कीमियाई हथियार इस्तेमाल किए हैं। और अभी तो सूरत हाल यह है कि अक्वामे मुत्तहिदा की टीम ने अभी तक अपनी रिपोर्ट भी पेश नहीं की है, फिर भी ये जोर मचाया जा रहा है।
जैसा कि आप जानते हैं, दुनिया जानती है कि बरतानवी पार्लियामेंट यानी दारुल अवाम ने डेविड कैमरन को इजाजत नहीं दी कि वो शाम पर अमरीकी हमले का साथ दें। अब अमरीकी सदर बाराक ओबामा ने भी ये मसला अमरीकी कांग्रेस और ऐवान नुमाइंदगान के सामने रखा है, कल से इसके सिलसिले में इजलास शुरू होगा। एक तो ये मैं पूछना चाहूँगा आपसे कि क्या अमरीकी कांग्रेस या ऐवान नुमाइंदगान बाराक ओबामा की दरख्वास्त के हक में वोट देंगे? एक, और फ़र्ज़ करें कि अगर हक में वोट न दिया तो क्या उसके बावजूद अमरीकी सदर बाराक ओबामा हमला करेंगे?
देखिए, जहाँ तक पहली बात है कि अमेरिकी कांग्रेस मंजूरी देगी या नहीं देगी, मज़ाहमत ज़रूर होगी, लेकिन चूंकि ये सारा मंसूबा बाराक ओबामा वहाँ के मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स की मदद के लिए कर रहे हैं, जो अमेरिका में कांग्रेस को हमेशा मुतासिर करता है, इसलिए मेरा अपना अंदाज़ा ये है कि मज़ाहमत मुखालफत के बावजूद इंडस्ट्रियल मिलिट्री इंडस्ट्रियल कॉम्प्लेक्स इस बात में कामयाब होगा कि वो कांग्रेस को किसी न किसी शक्ल में बाराक ओबामा को का हमनवा बना ले, और अगर नहीं होता है, जिसका इम्कान मैं बहुत कम महसूस करता हूँ, तो भी इस वक्त जो अमेरिका की अंदरूनी माशी मजबूरियाँ हैं उसके पेश नज़र उसके लिए ज़रूरी है कि वो शाम के खिलाफ कार्रवाई करे।
जी डॉक्टर इंद्राबी साहब, मैं आपसे पूछना चाहूँगा कि एक ऐसे वक्त जब ये मुतालबा और दबाव अमेरिका पर बढ़ता जा रहा है कि अव्वल तो ये कि आप हमला ना करें, दूसरे कि अगर हमला ही करना है तो कम से कम अक्वामे मुत्तहिदा की जो तहकीकाती टीम शाम गई थी और जो उसने तहकीकात अंजाम दी हैं उसकी रिपोर्ट तो आज आने दें। बान की मून ने भी सेंट पीटर्सबर्ग में साफ लफ्जों में कहा है कि तहकीकाती रिपोर्ट आने से पहले या सलामती कौंसिल की इजाज़त के बगैर कोई भी हमला अगर होता है तो गैर कानूनी। तो अगर अमरीका इस तरह का गैर कानूनी इकदाम करता है तो उसके खिलाफ आलमी बिरादरी क्या कोई ठोस मौकफ अख्तियार कर सकती है, तादीबी कार्रवाई कर सकती है?
जी, इसको बहुत ही वजाहत के साथ, बहुत ही क्लैरिटी के साथ इसको रूस के सदर ने भी और दुनिया के दूसरे ममालिक ने भी इसको वाजा किया है कि ये इंटरनेशनल लॉ की वायलेशन होगी, और अगर अमेरिका ने यकतरफा इकदाम उठाया और अक्वामे मुत्तहिदा की ऑथराइजेशन के बगैर ये कदम उठाया तो ये इंटरनेशनल लॉ की उसकी वायलेशन होगी। इसको बहुत ही क्लियर किया है। अब देखना है कि अगर अमेरिका ने ये किया तो फिर इसकी वो क्या तादीबी कार्रवाई करेंगे, तो वो तो मुझे वो तो बहरहाल एक दूर की बात है। मैं आपसे ये कहना चाहता हूँ कि अगर अमेरिका ने शाम में मुदाखलत की तो मैं इसको, जैसा कि आप रहबर मौज़म के बयानात का की तरफ इशारा कर रहे थे जो उन्होंने अभी स्टेटमेंट मजलिस खबरगान के सामने भी दिया, तो मैं इस बात पर बिल्कुल कन्विंस्ड हूँ कि ये जंग अगर अमेरिका ने शाम में कुछ किया तो ये बहुत ही नतीजा खैज होगी, इसके नतायज बहुत ज़्यादा निकलेंगे और दुनिया एक करवट लेगी, तो फिर तादीबी कार्रवाई और अमेरिका को अकाउंटेबिलिटी वो तो बैकग्राउंड में हो जाएगी, अमेरिका को इसका ज़बरदस्त खमियाजा उठाना पड़ेगा। यानी मैं तो बहुत ही श्योर हूँ कि ये कोई इराक वाली जंग नहीं है, इसके ठोस नतायज सामने आएंगे और वो नतायज उस डायरेक्शन में होंगे जिसमें तारीख जा रही है, यानी मगरिब का जवाल और इस्लाम का उरूज, ये उसी डायरेक्शन में इसके बेहतर नतायज सामने आएंगे।
जी अंद्राबी साहब, बहुत बहुत शुक्रिया। शमीम फैजी साहब, हम आपके भी शुक्रगुजार हैं, और अपने स्टूडियो में मौजूद मेहमान जनाब सादत नेजा साहब के भी हम शुक्रगुजार हैं कि हमारे मेहमानों ने हमें वक्त दी। नाजिन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगू मुलाहजा फरमाई और जो नतीजा निकला वो ये कि जैसा कि अंद्राबी साहब फरमा रहे थे कि तादीबी कार्रवाई तो बात की बात होगी, अगर अमरीका ने शाम पर हमले की गलती का इर्तकाब किया जैसा कि कायद इनकलाब इस्लामी ने फरमाया तो यकीनी तौर पर उसे अपने ऊपर लगने वाली कारी ज़र्ब और नुकसानात का अंदाज़ा होगा, और जिस तरह से इस वक्त शाम के अवाम मुतहिद हैं और अपने हुकूमत की हमायत और वफादारी का ऐलान कर रहे हैं, और जिस तरह से शाम के अवाम ने, चाहे वो मसीह या मुसलमान, अपनी सरजमीन के दिफा के लिए इंसानी ढाल तश्कील दे रखी हो, जिस तरह से आलमी बरादरी सरापा एहतजाज है और ख़ुद वाइट हाउस के सामने जिस तरह से मुजाहरा हो रहा है, इस तमाम तर सूरत हाल के पेश नज़र अगर अमरीका ने इस तरह की कोई गलती की तो यकीनन उसको नाकाबिल तलाफी नुकसानात का बर्दाश्त करना पड़ेंगे नुकसानात, और कायद इनकलाब इस्लामी ने जैसा कि फरमाया उसे यकीनन अपने नुकसानात का अंदाज़ा होकर रहेगा। तो बहरहाल अब आने वाला वक्त बताएगा और कांग्रेस के मेंबरान को भी इस पहलू पर भी بہرحال ووٹ دینے سے پہلے ضرور سوچنا پڑے گا اور سوچنے پر وہ ضرور مجبور بھی ہوں گے. اگلے پروگرام تک کے لیے مجھے علی عباسی جی اور دیگر ساتھیوں کو اجازت دیجیے. خدا حافظ. بہت شکریہ.